پہلی بات دیکھیے کہ ہمارے پیارے نبی صلی اللہ علیہ وسلم دنیا میں کیوں آئے تھے. آج بار بار مجھے بات یاد آ رہی ہے جو میں نے ابھی تک کوٹ نہیں کی, اور وہ سورت الاعراف کی آیت ہے. نبی صلی اللہ علیہ وسلم کی خوبیاں بیان ہو رہی ہیں, اور اس میں ایک خوبی کیا ہے کہ یدا انہم مصرہم والاغلال التی کانت علیہم. نبی صلی اللہ علیہ وسلم کے دنیا میں آنے کے بعد جو انسانیت کو فائدے ملے اس میں ایک فائدہ کیا تھا کہ لوگوں نے اپنے اوپر بوجھ رکھے ہوئے تھے, گلوں میں توک تھے, رسم و رواج کے توک تھے, بیکار چیزوں کے توک تھے, اور زندگی مشکل کر دی ہوئی تھی. اللہ کے نبی نے اٹھا کر ایک ایک توک ہٹایا اور زندگی سمپل کر دی, آسان کر دی. اب تصور میں لائیے کہ نبی صلی اللہ علیہ وسلم مکہ سے ہجرت کر کے مدینہ تشریف لا چکے ہیں, نماز با جماعت کا باقاعدگی سے آغاز ہو چکا ہے, اذان کے احکامات ابھی نازل ہی نہیں ہوئے, صحابہ کرام کچھ خاص وقتوں میں اکٹھے ہوتے, نبی صلی اللہ علیہ وسلم کے ساتھ جماعت کی نماز پڑھتے. صبح و شام اسی طرح چل رہا تھا. جب لوگوں کی تعداد بڑھ گئی نمازیوں کی, تو اب سوال پیدا ہو گیا کہ سارے کیسے مل کے نماز پڑھیں. صحابہ نے مل کر آپس میں مشورہ کیا کیا کریں, کوئی طریقہ نہیں استعمال کر لیں, سب کو پتا چلے کہ اذان ہے, نماز پڑھنی ہے. مثلا دیکھیے ہمارا اسکول ہے نا, تو ادھر شام کے وقت ڈفرینٹ کلاسز ہو رہی ہوتی ہیں, تو کوئی کلاس والے ادھر نماز پڑھ رہے ہیں تو کوئی ادھر پڑھ رہے ہیں, تو اگر ہم ایک دفعہ اذان مائک پہ چلائیں سب کو پتا چل جائے گا کہ اذان ہے. مدینہ میں یہ سوال اٹھنے لگا کہ بھئی سب کو جمع کرنا ہے تو کیسے کریں. صحابہ نے اس پہ مشورے دیے. ابھی اللہ کی طرف سے کوئی حکم نہیں آیا. صحابہ میں سے ایک نے کہا کہ ہم نے دیکھا ہے کہ کرسچین یعنی نصارہ جو یہ ناکوس بجاتے ہیں, گھنٹی بجاتے ہیں, اس آواز کو سن کر لوگ آ جاتے ہیں. تو کیا خیال ہے ہم بھی ایک گھنٹی نہ بجا لیں کہ جس سے صحابہ کو پتا چل جائے کہ نماز کا وقت آ گیا. اللہ کے نبی نے کہا نہیں. دوسرے نے مشورہ دیا کہ جو یہود ہے نا, وہ ایک سنک ہی نام کی کوئی ایک, وہ بھی ایک میوزیکل انسٹرومنٹ ٹائپ ہوتا ہے, وہ بجاتے ہیں, ہم وہ کر لیں. ایک صحابی نے کہا اللہ کے نبی ایک بڑا آسان طریقہ ہے, مجوسی. اب مجوسی لفظ پہ غور کیجیے گا, فائر ورشپر. آج بھی ایران میں آتش پرست لوگ وہی ہیں. آپ نے فرمایا کہ مجوسی اپنی عبادت کے وقت آگ جلاتے ہیں اور وہ جا کے یوں دکھاتے ہیں, اور اگر کسی کو برا نہ لگے تو لفظ اولمپک سنا ہوا ہے, پوری دنیا میں اولمپک گھومتا ہے. آج سے شاید 4 سال بعد دبئی میں ہونا ہے, ابھی اس کی تیاریاں شروع ہوئی ہیں, 3 سال رہ گئے ہیں 2020 میں ہونا ہے. پورے پورے شہر آباد ہوتے ہیں. آپ کے ادھر یہ لیلے ہامر میں ہوا تھا نا, میں خود وہ جگہ جب دیکھی تو جو ساتھ تھے انہوں نے بتایا تھا کہ یہاں ایک دفعہ اولمپک ہوئے. یہ اولمپک کیا ہے؟ یہ فائر ورشپرز کی سنت ہے. آگ سے کھیلتے تھے, آگ کو بجاتے تھے. تو کسی نے کہا کہ ہم بھی ایسے کر دیتے ہیں کہ یہ کرے, لیکن اللہ کے نبی نے فرمایا نو, من تشبہ بقوم فہو منہم, جس نے کسی قوم کی مشابہت کی وہ انہی میں سے ہو گیا. اسلام کا ایک اپنا مزاج ہے, اسلام کی شان ہے, یہ کیوں کسی کو کاپی کرے, ہم کچھ اور کریں گے. اس کے بعد بڑے پیارے واقعات ہیں جو اس وقت موقع نہیں ہے بتانے کا, لیکن اللہ تعالیٰ نے خواب کے ذریعے اور اسی طرح ایک بچے کی زبان سے اذان سنوا کر نبی صلی اللہ علیہ وسلم کو اذان کا حکم دے دیا. اور سب سے پہلے حضرت بلال رضی اللہ عنہ نے پھر اذان دی اور وہ کلمہ سیکھے. اب آپ یہاں چھوٹا سا ایک سول سرچنگ کوسچن یاد رکھیے گا. جب نبی صلی اللہ علیہ وسلم نماز کی اطلاع دینے کے لیے آگ جلانے کو گوارا نہیں کر سکے, تو آج خوشی کے موقع پہ چراغاں, پھل جھڑیاں, فائر ورک, اور خاص طور پہ 15 شعبان میں گھروں میں آگ جلانی, یہ کرنا, اور ایسے موم بتیاں جلا جلا کر مہندی اور اس تھالوں پر لے کر جانا, کیا اللہ کے نبی اگر آج ہوتے تو یہ پسند کرتے؟ اللہ کے نبی تو آگ بجھانے آئے تھے. آج ہم مسلمانوں نے کئی موقعوں پہ آگ پکڑ لی ہے, اور یقین کریں کہ آج اگر ہم صرف اپنی شادی اور بیاہ اور مہندی اپٹن کی رسمیں دیکھیں, کئی جگہ آگ ہے. مجوسی آگ بجھنے نہیں دیتے, کیونکہ آگ ان کا خدا ہے. وہ کہتے ہیں اگر آگ بجھ گئی تو ختم ہو جائیں گے ہم سب. اور بعض روایتوں میں آتا ہے, جس کی سند اتنی اسٹرانگ نہیں ہے, کہ جب نبی صلی اللہ علیہ وسلم پیدا ہوئے تھے ایک بیبی کی صورت میں, تو مجوسیوں کی آگ بجھ گئی تھی. یعنی ایک اشارہ تھا کہ اس بچے کے ذریعے دنیا سے یہ آگ کا کلچر ختم ہوگا. اب مجھے بتائیے کہ اگر اس آگ کو آپ آتش بازی کہہ دیں اور 15 شعبان کے نام پہ ملکی سرمایہ کو آگ لگائیں, تو کیا یہ اسلام میں ہوگا؟ اور یہ سراسر بزنس ہے. آگ بیچنے والے ایسی چیزیں, ان کو پیسے ملتے ہیں. اصل بات کہ یہ شروع کہاں سے ہوا. 132 ہجری تھی, بنو عباس کا دور تھا. بنو امیہ سے اقتدار چھیننے کے لیے سازشوں کے جال بچھائے جا رہے تھے. انہوں نے دیکھا کہ بنو امیہ کو شکست دینا آسان نہیں ہے. عرب کے جو جنگجو لوگ تھے وہ ان کے ساتھ تھے. چنانچہ اس وقت انہوں نے مسلمانوں کا اقتدار ختم کرنے کے لیے ایران سے اور اجمیوں سے تعاون لیا. ایرانی فائر ورشپر تھے, آگ پوچھتے تھے. انہوں نے اسلام کا لبادہ اڑا اور مسلمانوں کی صفوں میں گھس گئے. ایک بڑا معروف خاندان تھا ایرانیوں کا, اس کا نام تھا برامکہ, خاندان برامکہ. جیسے مکہ ہے, اسے بھلے برا یا برا لکھ لیں, وہی لفظ ہے. برمک کہتے ہیں آتش کدے کی, آگ روشن کرنے والے کو. یہ ان کا بہت بڑا مذہبی عہدہ ہوتا تھا. جب مسلمانوں میں وہ گھسے, انہوں نے آہستہ آہستہ مسلمانوں کے اندر اس قسم کی رسومات ڈالنی شروع کر دی کہ جس میں آگ کا تصور ہوتا تھا. اصل میں یاد رکھیے گا, جب مسلمانوں میں غیر مسلم آئے یا غیر مسلمانوں میں مسلمان گئے, تو ان کے کلچر کے نام پہ بہت کچھ لیا. قصہ مختصر, خلیفہ ہارون رشید کا نام آپ نے سنا ہوگا. ہسٹری مشکل لگتی ہے, جس کو لینے ہوں ریفرنسز بعد میں آپ کو دوں گی, لیکن سب سے پہلے نبی صلی اللہ علیہ وسلم کے بعد 132 سال کے بعد, یہ تقریباً 150 سال گزر چکا نا اللہ کے نبی کے دور میں, پہلی دفعہ 15 شعبان کے نام پر یہ آگ اور آتش بازی جو ہے یہ ثابت ہوئی تھی. آج چاروں مسالک دیکھیں, فقہ حنفی, فقہ مالکی اور باقی دو مسالک بھی آپ جانتے ہیں. کسی بھی مسلک کی کتاب کھول لیجئے, علماء دیوبند کی کتابیں کھول لیجئے, آپ احناف کی کھول لیجئے, آپ اہل حدیثوں کی کھول لیجئے, سب کی کتابوں میں یہ بات متفقہ طور پہ ہے کہ نبی صلی اللہ علیہ وسلم, صحابہ کرام, تابعین, تبع تابعین, آئمہ کرام, محدثین, یہ 5-6 دور ہیں, ان میں کسی میں 15 شعبان کے موقع پہ اس قسم کی کوئی چیز کرنے کا کوئی رواج ہی نہیں تھا. اور سونے پہ سہاگا ہوا ہم پاکستانیوں پہ جب ہم برے صغیر پاک و ہند میں ہندوؤں کے ساتھ رہے. آپ کو کہتے کہ ہندو کے نظر میں آگ بہت اہم ہے, شادی کیسے کرتے ہیں, آگ کے گرد پھیرے دیتے ہیں نا. فلموں میں تو لوگ ایسے ہی دیکھ لیتے ہیں نا, لیکن اس کے پیچھے پورا کلچر ہے. کیا آپ کے ارد گرد گلے میں ہار ڈال کر پھرتے ہیں؟ اور واللہ ہی میں سچ بتاؤں آپ کو کہ یہ وقت آنے والا ہے اب کہ فلموں میں اتنا شادیوں میں آگ کے چکر دیکھے. ایک ماں کا سچا واقعہ کسی نے سنایا تھا کہ شادی میں گئے اور بچہ تھوڑی تھوڑی دیر بعد کہتا ہے ماما شادی کب ہوگی, ماما شادی کب ہوگی. بھائی بیٹا شادی میں تو آئے ہیں, یہ شادی ہے. کہتا ہے نہیں, ابھی دلہا دلہن نے آگ کے گرد چکر نہیں لگایا. آپ میری بات لکھ لیں, آج کی پھر ڈیٹ یاد کر لیں, 5 مئی 2017. جس طرح ہم نے باقی چیزیں رنگ میلے اور پھول جھڑیاں اور پتیاں اور بندھن باندھ لیے پھولوں کے, ایک وقت ہے کہ چاؤ چاؤ میں مسلمان یہ کام بھی کریں گے. اور گلے میں ہار ڈالنا اور ادھر کرنا کرانا, تو یہ سب کچھ وہاں سے آتا ہے, اسلام میں اس کا کوئی تعلق نہیں ہے. بالکل یہ غیر شرعی چیز ہے. اور آپ دیکھیے جس ملک کے اندر بتیاں نہیں جل سکتی, جس ملک کے اندر آپ دیکھیے کہ جہاں بجلی ہے ہی کوئی نہیں, ان ملکوں میں اگر یہ کچھ ہو تو یہ تو اور بھی بڑی بات ہے. دوسری بات ہے کہ شب برات, ذرا لکھ کے دیکھیے اپنے پاس, شب لفظ تو عربی کا ہے ہی نہیں ہے, عربی میں تو لیل کہتے ہیں. کہاں ہے؟ فی لیلۃ القدر. ابھی میں اس بات پہ آئی نہیں رہی قرآن کی. نہ لفظ شب عربی کا ہے اور نہ لفظ برات عربی کا ہے. شب کہتے ہیں فارسی میں رات کو, اور برات وہی ہے جو ہمارے یہاں شادیوں پہ برات ہوتی ہے. اردو کا لفظ ہے, عربی کا لفظ, سنسکرت کا لفظ ہے. یہ چلیں, بات کہتے ہیں یہ برات ہے, جیسے سورت برا ہے نا, توبہ برا تو من اللہ, تو کس سے بیزاری کی رات, اس نام کا کوئی تصور نہیں. اور یہ ریسنٹ ہماری اپنی آنکھوں کے دیکھی بھی بات ہے. یہ بات اب ظاہر ہے پچھلے 8-10-20 سالوں سے ہر سال ہم جیسے کچھ لوگ لوگوں کو کہتے تھے کہ شب برات کا تو لفظ نہ قرآن میں, نہ حدیث میں, نہ فقہ میں, کہیں بھی نہیں ہے. اب ریسنٹ یعنی لیٹسٹ جو اس وقت کی ان 2-3 سالوں میں جو نئی چیزیں آئی ہیں نا, لوگ اب شب برات کو لیلۃ المبارکہ کہنے لگ گئے. شاید آپ کو کبھی کوئی انویٹیشن ملے لیلۃ المبارکہ منانی ہے. بھائی وہ کہاں سے آ گئی؟ یہ ہے جو میں نے آپ کے سامنے سورت پڑھی, سورت دخان کی بالکل پہلی آیتیں ہم نے آج آپ کے سامنے رکھی ہیں. آپ کو اخباروں میں آرٹیکلز کے نام پہ, ٹی وی پہ اس موضوع کے اوپر اگر آپ بات کریں تو دیکھیے لوگ سورۃ دخان کی آیتیں پیش کرتے ہیں, حامیم یعنی قرآن پاک کی خوبی کا تذکرہ کر کے, ول کتاب المبین اور بہت روشن کتاب کی قسم بیان کرنے والی بہت ہی کلیئر کٹ جو کتاب ہے, انزلناہ فی لیلۃ مبارکہ, یہ نام یہاں سے لے لیا. کہتے ہیں ہم نے اس کو نازل کیا لیلۃ مبارکہ میں، انا کنا منذرین، یعنی ہم تھے ڈرانے والے، فیہا یفرقو کل امر حکیم، اس میں کیا جاتا ہے ہر بڑے کام کا فیصلہ، امرن من اندینا، کام ہے ہماری طرف سے، انا کنا مرسلین، ہم بھیجتے والے. اب یہاں سے آپ دیکھیے جو دوسری چیز، شب برات کے نام پہ ہم نے بچپن سے دیکھی، مجھے آج بھی اپنا معصوم سا دل یاد ہے کہ چھت پہ بیٹھ کے نا چپکے چپکے آنکھیں بند کر کے کہتے تھے ابو کا پتا نہ اترے، امی کا پتا نہ اترے. کتنا معروف ہے ہمارے کلچر میں کہ اس رات پتے لگتے ہیں اور پتے اترتے ہیں، جنہوں نے اگلے سال مرنا ہوتا ہے ان کے پتے اتر جاتے ہیں، جنہوں نے لگنا ہے. بچپن میں تو موت سے ڈر بھی بڑا لگتا تھا، تو ہم بہادر ہو گئے ہیں جی جی کے، موت سے بھی ڈر کوئی نہیں لگتا. آج بھی میں بات کہہ رہی ہوں تو مجھے وہ وقت، وہ جگہ یاد آ رہی ہے جہاں بیٹھ کے ہم راتوں کو عبادت کرتے تھے. 15 شعبان کی عبادت ہم سب کرتے تھے، واللہ ہی کرتے تھے. ہم تسبیح نمازیں پڑھتے تھے مل کے، اپنے ساتھ گلی ملے والی عورتیں ہوتی تھی، حلوہ پکتا تھا، ہمارے کان کھڑے رہتے تھے ابھی بیل بجے گی اور حلوہ پوری آئے گا. اور شب راتیں پھر ہم نے جو منگنیاں ہوئی ہوتی ہیں لڑکی لڑکے کے سسرال سے، آج شب رات آ رہی ہے، وہ جا رہی ہے، تھالوں میں سجے ہوئے حلوے مانڈے. آپ مجھے بتائیے کہ یہ وہ چیزیں ہیں جس کا اسلام میں کوئی تعلق نہیں. تو وہ کہتے ہیں کہ یہ آیت ہے جس میں 15 شعبان کا ذکر ہے، حالانکہ اگر آپ دیکھیے اس میں کس کے نزول کی بات ہے، قرآن کی. تو آج کل ہم یہاں ایک بک بھی پڑھ رہے ہیں اصول تفسیر کی، کہ قرآن کی تفسیر کیسے کریں. تو پہلا اصول کیا ہے، قرآن کی تفسیر کرتے ہوئے دوسری آیتوں کو دیکھ لو کہ اس میں کیا ہے. کیا قرآن پاک میں کہیں بھی کوئی آیت آئی ہے جس میں قرآن کے نزول کی بات ہو؟ ایک چھوٹی سی بچی بھی مجھے جواب دے دے گی کہ انا انزلناہ فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر. بچپن سے ہم سب یہ سنتے آ رہے ہیں کہ رمضان لیلۃ القدر میں اترا. تو آپ کہتے ہیں چلے جی ہم مان لیتے ہیں کہ لیلۃ القدر یہ 15 شعبان ہی ہوگی، مان لیتے ہیں. تو پھر آپ سورت بقرہ کی آیت 183 کو کیا کہیں گے، شہر رمضان الذی انزل فیہ القرآن. سمجھ آ رہی ہے، رمضان میں نازل ہوا تھا اور لیلۃ القدر تھا. یہاں سورت دخان کی آیتوں میں لیلۃ القدر کا ذکر ہے، آخری عشرے کی 5 راتوں میں سے کوئی ایک رات تھی. ہوتا کیا ہمارے کلچر میں کہ جب کسی چیز کو ثابت کرنے پہ آتے ہیں تو ہر چیز اس کے ساتھ لگا دیتے ہیں. تو آپ اور میں اس بات کو خوب اچھی طرح سمجھ لیں کہ 15 شعبان کا قسمتوں کے بننے اور بگڑنے سے کوئی تعلق نہیں. دیکھیں میں نے بھی آپ کو صحیح مسلم کی روایت سنائی ہے، اللہ کے نبی نے فرمایا 15 شعبان کو اللہ اپنی مخلوق کی طرف دیکھتے ہیں، پھر ایمان والوں کو بخش دیتے ہیں سوائے اس کے جس کے کینہ نہیں. کیا اس میں یہ جملے ایڈ نہیں ہو سکتے تھے کہ اب اس رات قسمتوں کے فیصلے ہوتے ہیں؟ آج سے لکھ لیجئے اس سال کے لیے جو آخری 10 دن ہوں گے، یعنی راتیں اس کی یا 5 راتیں جس کو کہہ لیں، اس میں دعائیں مانگیے گا کہ اللہ ہمارا پتا نہ اترے. لیلۃ القدر کی رات میں نہ صرف کہ قرآن نازل ہوا تھا بلکہ پورے اگلے سال کے لیے فیصلے لوہے محفوظ سے فرشتوں کو دے دیے جاتے ہیں، ہینڈ اوور کر دیے جاتے ہیں کہ تم نے کرنا. اس دن دعا مانگیں گے انشاءاللہ کہ اللہ ایمان والی زندگی دے، ابھی موت نہ دینا، ابھی ہمارے حالات صحیح کر. 15 شعبان سے اس کا کوئی تعلق نہیں ہے. ٹھیک ہے، پھر اگلی چیز آپ دیکھیے، حلوے اور پوڑیاں. بھائی یہ کہاں سے آ گیا؟ مسئلہ یہ کہ ہمارے کلچر میں کھانا پینا نہ ہو تو دین ہی نہیں ہے. پہلے پوچھتے پکائیں گے کیا، کھلائیں گے کیا، کریں گے کیا، پھر دین کی بات کرتے ہیں. بھائی حلوہ پوڑی کیوں تھا؟ وہ کہتے ہیں وہ آپ کو نہیں پتا، وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا دانت احد میں شہید ہو گیا تھا نا، تو پھر آپ نے حلوہ کھایا تھا، تو ہم اسی سنت میں حلوہ پکاتے ہیں 15 شعبان کو. پہلی بات ہے کہ پھر دانت بھی تو تڑوائیے، اور دوسری بات یہ ہے کہ غزوہ احد کب ہوا تھا؟ شوال میں ہوا تھا. شوال کب آنا ہے؟ ابھی 2 ماہ بعد. تو شعبان میں حلوہ کیسے پکا؟ ہمارے پیارے نبی کے گھر میں 2-2 مہینے تک چولہا نہیں جلتا تھا، ساری زندگی میدے کی روٹی نہیں کھائی، کہاں حلوے کھاتے تھے. اور ایک صحابی نے آپ کا ٹوٹا ہوا دانت دے کر اپنا بھی توڑ لیا تھا کہ اللہ کے نبی کے منہ میں دانت نہیں رہا تو میرا بھی نہیں ہے. کبھی مجھے آپ کو بھی ایسی محبت آئی؟ ایسا کرنے کا حکم نہیں ہے، لیکن بات سمجھا رہی ہوں کہ یہ حلوے پوڑیاں کہاں سے آئے، یہ بھی سمجھ لیجیے. ہندو دھرم میں ایک چیز ہوتی ہے، کسی ساتھی سے بھی آپ پوچھ سکتے ہیں، مختلف فرقے ہیں ان کے بھی، جیسے مسلمانوں میں آج بن گئے. کچھ لوگوں کا یہ خیال ہے کہ مرنے والوں کی روحیں وہ بھٹکتی رہتی ہیں، پھر کسی ایک خاص دن میں وہ اس روحوں کے لیے کچھ کھاتے پکاتے ہیں، اور پھر اس کے بعد کہتے ہیں کہ وہ روحیں بھٹکتی ہیں. یہ جو 15 شعبان ہے मैंने आपको बताया था कि इस मौजू पे मैं हमेशा इंडियन स्कॉलर्स को सुनती हूँ या इंडियन बुक्स को पढ़ती हूँ जब भी मैंने ये एक महीने का लेक्चर करना होता है. क्यों? क्योंकि वहाँ ज्यादा इंटरेक्शन है, क्लोज सर्किट है. उधर से आपको मिलता है कि मुसलमान आज के दौर में क्या कुछ कर रहे हैं. तो वहाँ मैंने जो चीज इस दफा सुनी आपके लिए वो क्या थी कि आज भी इंडिया में रहने वाले मुसलमान भी इवन अब इस चीज के अंदर शामिल हो चुके हैं कि वो इस मौके पे वही सोच रखने लग गए जो किसी दौर में हिंदू और सिखों की थी. और वो क्या है, कहते हैं कि 15 शाबान को अपने पूरे साल में जो मरे हुए लोग हैं ना, जैसे मेरे खानदान में इस पूरे साल में कोई डेथ हुई होगी, इसी तरह वर्ल्ड वाइड सबके घरों में होती है, कहते हैं 15 शाबान को उन सब की नीयत से उनके मनपसंद खाने पकवाते हैं, बकौल उनके उनकी रूहें आती हैं, फिर वो आके चली जाती हैं, खाना तो वो खा नहीं पाती और खाना सारा हम खाते हैं. कहते हैं फिर हम उनके लिए फातिहा पढ़ते हैं कि जो मिसाल है कि जैसे मेरी एक मोमानी की डेथ हुई इस साल में, अल्लाह ना करे अगर मुझे शऊर ना हो तो मैं 15 शाबान को आप सबको बुलाऊंगी, फिर मैं सोचूंगी उनको अपनी जिंदगी में क्या पसंद था, फिर मैं वो पकाऊंगी और फिर मैं आपको कहूंगी कि मेरा ख्याल है इस वक्त उनकी रूह आई हुई है, खुशबू आ रही है, बातें हो रही है. आप देखिए मेहमान घर आए तो उसको खिलाएं, वो तो नहीं खाएंगी, वो चलेगी बाद में हम सब मिलकर उनकी पसंद का खाना खाएंगे. क्या ये बात समझ आती है? और जिसके साथ ये करते ना, कहते हैं अब शुक्र है बख्शों के, पुरखों की रूहें कहते हैं इसको, यानी जिसके रिश्तेदारों ने ये कर दिया वो कहते हैं अब हो गया स्वर्ग या नर्ग. एक सवाल है, कोई ऐसा फौत हो जाता है जिसके बेचारे का पीछे है ही कोई नहीं, और हमने अपनों में तो किसी का नहीं किया आज तक, तो क्या उनकी रूहें अभी तक आसमानों जमीन में भटक रही है? ये सिर्फ ना समझी की बात है, ला इल्मी की बात है. कोई मुर्दों की रूहें हाजिर नहीं होती. अच्छा, इसके साथ एक और चीज रख लें जो आज के मुसलमान में आप देखते हैं, और वो क्या है जी, कब्रिस्तान जाना. साथ आप कह रहे हैं कि मुर्दे घरों में आते हैं रूहें बख्शते, तो फिर आप कब्रिस्तान में क्या करने जाते हैं? वो तो बाहर आए हुए. कहते हैं इस दिन का मुर्दों की ईद होती है. मुर्दों की ईद है तो अल्लाह ताला उनको निकालते हैं, जाओ जरा घूम फिरो. अब वो आए हौसलों में, आपका ग्रोनलैंड घूम रहे हैं, वो कहीं इधर उधर फिर, आप कब्रिस्तान में किसको देखने गए? दोनों में से एक बात होनी चाहिए ना. बिलीव में ये हंसी की बात है ना. हदीस इसमें कुछ भी नहीं है, ये मन घड़त बातें हैं, ये सुनी सुनाई बातें, जो हमारी सीधी सादी बोली भाली नानियां दादियां थी, उन बिचारों को कुछ पता ही नहीं था, वो ये कुछ करती थी. फिर घरों में चिरागा किया जाता है. बाज लोग सोचते हैं कि रूहें आ रही हैं तो घरों को सजा ले, दीवारों की लिपा पोती की जाती है. ये सारी चीजें इस्लाम में बिल्कुल इसकी कोई इजाजत नहीं है. ये बिल्कुल हमने अपनी मर्जी के साथ रखा है. सीधा सा दीन है, सिंपल दीन है, इस तरह करने की कोई जरूरत नहीं है. ठीक है, फिर इसके बाद आप देखिए कि इस रात के साथ जो एक हमारे कल्चर में आ गया, सारी रात जागो और इबादत करो. सारी रात जागकर इबादत करो और फजर से पहले आंख लग जाती है. एक जुमला लिखिएगा, आपको इंशाल्लाह इस रमजान में याद रहे तो आप दुआ देंगे मुझे. पूरी रात जागना अल्लाह के नबी से कभी भी साबित नहीं है, इवन लैलतुल कदर, इवन आखिरी रातें, क्योंकि ये तकल्लुफ होगा. आप जाग लेना पूरी रात, आपका दिमाग सो चुका होता है. नबी सल्लम का बेहतरीन अमल क्या होता था कि ईशा को उसके वक्त पे पढ़ते, फर्ज पढ़ते, सो जाते. रात का आखिरी हिस्सा जब शुरू होता फिर उठते, वुजू करते, फिर सुन्नते नफिल तहज्जुद पढ़ के फजर करीब होती तो वितर पढ़ लेते. यही तरीका है क़ियामुल लैल का. आज शबीने के नाम पे आपको जो दिखेगा, मैं खुद आपको बता सकती हूँ, उम्र तो मुझे नहीं याद लेकिन याद है कि हम जागते थे. हम छोटे होते थे, माए बड़ी थी, हम शबे बरात के नाम पे रात को जागते थे और इंतजार क्या होता था कब रात खत्म हो और सोए. कई ऐसे लोग हैं कि जो फजर से पहले अपने ऊपर काबू नहीं पा सकते, सो जाते हैं, फजर निकलती है. एक साहबी के बारे में आता है कि पूछा गया उनके घर वालों से कि माँ से पूछा तेरा बेटा आज फजर में नहीं आया, कहा अल्लाह के नबी वो सारी रात इबादत करता रहा, फजर से पहले उसकी आंख लग गई. आपने फरमाया उसको ना तो रात की इबादत का सवाब मिला और ना उसका वो मामला हुआ. क्यों? फर्ज छोड़ के अपना रखे. हमारा दीन कोई नफ्स खुशी का दीन नहीं है, ये नफ्स को टेम करने का दीन है. तो आप इस पूरी रात को जागना और इस तरीके से ये काम करना, ये इंसान के बस की बात ही नहीं है. जब आप अल्लाह सुबहाना ताला के ऊपर नजरें रखते हैं तो अल्लाह ताला तो थोड़े में भी अजर देता है. तो फिर अब सवाल पैदा होता है कि 15 शाबान को हम क्या करें. अब ये बड़ा सिंपल सा जवाब मैं आपको देने लगी हूँ. मैं आपको कहती हूँ आप सब कुछ करें. आप 15 शाबान को रोजा भी रखिए, आप 15 की रात पूरी रात तो ना जागे, ये तो आपके लिए मुमकिन ही नहीं होगा. किसी इंसान के लिए मुमकिन नहीं हो सकता, तो आपके लिए कैसे होगा. लेकिन शर्त एक है कि आप हर रात का कुछ ना कुछ हिस्सा तो जागिए. अल्लाह ताला मना नहीं करता 15 शाबान को जागने से, आप जागिए, कोई हर्ज की बात नहीं है, लेकिन अल्लाह हर रात के आखिरी हिस्से में आसमान दुनिया पे आके पुकार लगाता है, हल में मुस्तगफिर है, कोई बख्शिश मांगने वाला है, कोई बीमारियों से शिफा लेने वाला है, कोई रिस्क की कमी का शिकार मैं उसको दूं। हम उस वक्त तो थक के सोते हैं, हम कहते हैं सारा दिन काम करते रहे, अब सो जाओ, नमाज कोई नहीं पढ़नी, ये गलत चीज है। ठीक है, जागिए, रोजा रखे। मैंने तो अभी शुरू में ही आपको कह दिया कि 14 को भी रखे, 15 को भी रखे, आप 15 शवान को रखे रोजा, कोई हर्ज की बात नहीं, लेकिन साथ ही नियत करें कि अल्लाह मुझे अब तौफीक दे, हर महीने में रमजान के बाद भी 13, 14 और 15 को रखूंगी। सुनना समझ के रखें, ये जो हम अपने पास से कुछ उसके सवाब लिख लेते हैं ना कि इतना कर ले वो कर ले वो नहीं, एक रिवायत बताती हूँ, कुछ ज़ईफ रिवायतें आपको मिलेंगी इस ज़िमन में कि जो लोग इस तरह मामला करते थे, उसमें एक रिवायत है, मैं पढ़ के सुना देती हूँ ताकि आपको ये ना लगे कि हम अपनी मर्जी से ये बातें कर रहे हैं, लेकिन यकीन कीजिए कि जी कुछ करते हैं, क्योंकि आपके दिन में एक बहुत बड़ा सवाल होगा। पहली बात, अल्हम्दुलिल्लाह मैंने आपको कुछ करने से मना नहीं किया, आप शौक से करें, सिर्फ आपको नियत का फर्क रखना है कि मैं अल्लाह के लिए कर रही हूँ। दूसरी बात है, जो करते हैं मस्जिदों में होता है, चिरागा भी होता है मस्जिदों में, शिबीने भी होते हैं, बड़े बड़े आपको पंपलेट्स मिलेंगे, वो कहाँ से ये सब करते हैं? आखिर दीन है, अल्लाह रहम करे, आप किसी के ऊपर बदगुमानी नहीं कर सकते कि कोई दीन के नाम पे गलत काम करने लगा। असल बात क्या कि चंद ज़ईफ रिवायत है, ज़ईफ अब आप इस वक्त इतना ही समझ लीजिए। एक होती है बात सच्ची, पाकिस्तान से आपको किसी ने बात सुनाई, आपका पारा चढ़ गया, बात समझी तो वाकई सच थी, बड़ा गुस्सा आया, जरूरत क्या थी फलां को मेरे बारे में ये कहने की। इसी तरह की एक और बात दूसरी तरफ आपको कोई सुनाता है, तुम्हें पता है वो आपकी नन क्या कह रही थी, अच्छा वो तो पहले लफ्ज ही ऐसा बुरा है, अब बात भी आ गया इतनी बुरी कह दी, चेक किया जाके पता चला बात ही झूठी थी। बात समझ गए, हदीस क्या है? बात अल्लाह के नबी की बात है, अल्लाह के नबी की बातें जो आपने खुद कही थी और वो हमें बिल्कुल सही सनद से मिल जाती हैं, वो सही रिवायतें हैं, और जो बातें नबी सल्लम के नाम पर लोगों ने घड़ के लगाई, ये क्यों लगाई? अपनी मर्जियां करने के लिए, शोहरत पाने के लिए। जब इस्लाम मक्का मदीना से निकलकर कूफा तक पहुंचा, इराक का शहर कूफा, आज भी देखिए फितनों की माजगा होगी ऐसी जगह बस दफा, जब वहां पहुंचा, आज भी ऑन द रेकर्ड कई नाम मौजूद हैं जिनके नामों के साथ लिखा है कि मौत के वक्त बिस्तर मर्ग पे उस शख्स ने इकरार किया, मैंने 100 हदीसें अपनी जुबान से लिख के बोल के कलम से मैंने नबी सल्लम के नाम पे किताबों में डाल दी थी। क्या वक्त लगता है? देखिए ना, आप कोई रिवायत बनाए, अल्लाह ना करे हम में से किसी को भी इसकी तौफीक हो, मैं कुछ भी कहूँ, मिसाल है कि रजब की 22 तारीख को रोजा रखने से इतना सवाब इतना सवाब, और नीचे लिख दें बुखारी मुस्लिम लिख दें हदीस रसूल लिख दें। मैं आपको अगर स्लाइड दिखाऊं बाद में, मैंने आपके लिए तैयार की हुई है कि आज मुसलमान जो शाबान के मौके पे जो कुछ करते हैं, बिलीव मी आप सब खुद भी देख सकते हैं, अगर अभी हम डिस्टर्बेंस से बचते हुए सिर्फ मेरी बात पे आप फोकस कर लीजिए। वजीफे, एक वजीफा इतनी दफा, ये मेरे सामने लिखा हुआ है शबान मुअज्जम का वजीफा, रोजाना 1000 बार पढ़िए, बता दूं क्या पढ़िए, पढ़ने ही ना लग जाए आप, क्योंकि मुझे डर बड़ा लगता है लोग हर बात पे फिर उल्टी सीधी बातें लेते हैं। आप मुझे बताइए 1000 रोज दफा, एक अच्छा खासा लंबा वजीफा है वो पढ़े, पूरे महीने में 3 रोजे रखे, रोजाना आधा घंटा दुरूद शरीफ पढ़े, रोजाना 2 रकत नमाज पढ़े, शाबानुल मुअज्जम में 2 रकत नफिल पढ़ना 400 साल की इबादत से अफजल है। अब ये एक स्लाइड मैंने पढ़ी है, मैं आपको सवाल करती हूँ, इसी तरह की और रिवायतें हैं जो मैं आपसे शेयर भी करने लगी थी। उस हदीस में क्या है कि 15 शाबान को 2 नफिल पढ़ने का अजर, एक नमाज का तरीका पूरा लिखा हुआ उन्होंने, और उन्होंने लिखा है कि 60 पिछले और यानी 60 साल की इबादत और 62 साल यानी 120 सालों के गुना माफ हो जाते हैं। अब ये हदीस फैब्रिकेटेड है। आप देखिए कि कुरान पाक में सबसे ज्यादा किस रात का तज़किरा, लैलतुल कदर, पढ़िए जरा क्या आता है उसमें, पढ़े सब मिलके चले, दोहराई हो जाएगी। लैलतुल कदर खैरु मिन अल्फी शहर, अल्फी शहर कितने हुए कापी में लिख के देखिएगा, अल्फ कहते हैं 1000 को, शहर महीने 84 ईयर्स बनते हैं। लैलतुल कदर जिसके बारे में इतना इत्तमाम है, जो नबी सल्लम जिससे साबित है, सहाबा से साबित है, उस एक पूरी रात जिसको फिर भी हमने 5 रातों में से ढूंढना है, उसका अजर 84 ईयर्स है। और यहाँ लिखा हुआ है कि 15 शाबान को 2 नफिल पढ़ने से 120 साल के गुना माफ होते हैं। मुझे बताइए ये आसान है कि वो आसान है? असली तो महंगा है। 10 रातों में से 5 रातों में पूरी रात में ढूंढे, फिर आपको कहीं इबादत नसीब हुई तो आपके 84 ईयर्स के गुना माफ हुए। इधर आप सिर्फ 2 नफिल पढ़ रहे हैं तो आपके 120 साल के गुना माफ हो रहे हैं। ये तो जाली माल में ज्यादा बरकत है, ये ज्यादा फायदे का सौदा है। इसका नुकसान क्या होता है? आप कहते हैं हरज क्या, कुछ करते ही है ना, और चलो जी नमाजा ही पढ़ देने ना, कोई शराबा तो नहीं पींदे। मिसाल देती हूँ टोन से, हरज ये है, ये सोच लीजिए, जब हम इस तरह के शॉर्टकट्स मान लेते हैं ना, तो फिर असल दीन बोझल लगता है। जिसने 15 शाबान को इस नियत से इबादत कर ली कि मेरे 120 साल के गुनाह माफ, उसको रब आखिरी रातों में जागने की क्या जरूरत है? देखे ना, एवरेज एज ही 60 साल है, तो उसने तो 1 साल में 2 साल के माफ करा लिए, वो तो डिपॉजिट कर दिया। और अगर 2-4 साल उसने ये पढ़ ली, फिर वो कहते हैं बख्शो, मैंने उसको बख्श दिया, उसको बख्श दिया, मेरी आज की रात की इबादत आपको बख्शेगी आपको, क्योंकि मेरे तो 60 साल के माफ है पहले से। याद रखिए, ये बातें होती मोहब्बत में, लेकिन लाइलमी की बात है। मैं और आप नॉर्वेजियन हुकूमत के नाम से कोई लॉ बना के पेश करें, हमें जेल में डाल देंगे। कि अल्लाह और उसका रसूल ही ऐसा रह गया कि उसके बारे में हम ऐसी बातें लोगों के साथ करें? इसलिए ऐसी चीजें पढ़ते सुनते वक्त कम से कम तहकीक करनी चाहिए। इसलिए कि ये महीना ऐसा है कि जिसमें बहुत कुछ लोग करते हैं। एक और रिवायत है जिसमें हजरत अनस से ये रिवायत मिलती है कि अल्लाह के नबी से पूछा गया कि इस महीने के बाद किस महीने में रोजा रखना अफजल है, तो आपने कहा कि रमजान की ताजीम में शाबान का रोजा लाजिम है, फिर सदका करना इसमें। यानी तवील रिवायत है, बोझल होने और टाइम की कमी की वजह से मैं नहीं पढ़ रही, लेकिन आप देखिए कि ये सारी रिवायतें आपको मुझे बताती हैं कि ये चीजें साबित कर लीजिए पीछे से। और मजे की बात है कि शबे बरात का लफ्ज तो किसी मौजू हदीस में भी नहीं है। चले जईफ है, कमजोर है, किसी ना किसी जगह आप उसको सेट करते हैं, लेकिन ऐसे ऐसे अमल जो करते हैं, हलवा पूड़ी और ये इबादत, ये तो जईफ से भी नहीं। फिर एक रिवायत आप बहुत सुनेंगे, आप टीवी के ऊपर बहुत सारे स्कॉलर्स की जुबान से भी ये चीज सुनेंगे कि हजरत आयशा ने कहा एक रात मैं नबी सल्लम मेरे घर में थे, आधी रात के बाद मैंने देखा कि अल्लाह के नबी अपने बिस्तर पे नहीं है, तो मुझे एकदम ख्याल आया कि शायद आप अपनी दूसरी किसी बीवी के घर चले गए। औरत तो थी ना, चाहे उमहातुल मोमिनीन में थी, कहती मैं भी चल पड़ी। आपका साया देखकर आपके जिस्म से खुशबू आती थी, पता चल जाता था आप किधर है। ढूंढती भी गई, देखा आप बकी में, यानी कब्रिस्तान है, और वहां आप रो रहे। हजरत आयशा ने जब आपको देखा तो वापसी के ख्याल से कांपती हुई आके बैठ गई। जब घर में आई तो थोड़ी देर में नबी सल्लम भी आ गए। नबी सल्लल्लाहु अलैहि वसल्लम आए तो आयशा रजी अल्लाह अन्हा के इस तरह के अमल से उनको पता चल गया। कहा तुम्हें क्या हुआ? कहा अल्लाह के नबी आपके पीछे गई थी। कहा अच्छा, वो जो साया था वो तेरा था? कहा मेरा था। कहा तूने क्या सोचा कि अल्लाह का रसूल तेरी खयानत करेगा? कहा अल्लाह के नबी मेरे जैसी औरत आपके बारे में ऐसा क्यों ना सोचे, यानी कि जिसका इतना प्यारा शौहर है तो वो कभी भी उसको नहीं छोड़ना चाहती। बल्कि बड़ी तवील रिवायत है कि जिब्राइल अलैहिस्सलाम बाहर आ गए, अंदर नहीं आए। कहा अल्लाह के नबी आयशा के यानी सर पे कपड़ा नहीं है, ऐसे है कि मैं अंदर नहीं आ सकता, लेकिन आपको खबर दे दी कि आयशा गई थी आपका पीछा करने। अब आप ये देखिए, ये रिवायत, इस पे इतना कॉन्ट्राडिक्शन है। इस रिवायत में कहीं नहीं मिलता कि 15 शाबान की रात थी। वाकया ठीक है, 15 शाबान का तल्लुक नहीं है। हमारे कल्चर में जब किसी चीज को अहम करना होता है ना, तो हर रिवायत उसके साथ जोड़ देते हैं। आपको मुझे करना क्या है, अपने लिए याद रखिए, ये जहन में रखिए, कबूल किसने करना है, हमने किसकी खुशी के लिए करना है। तो आप अल्लाह को एक बात कह दें, अल्लाह जी करती थी, आज लगा के ये बात ना करो, इसकी जगह दूसरी करो। देखिए अल्टरनेट मिल रहे हैं ना, रोजे रख सकते हैं आप, 15 शाबान इबादत करें, कोई हरज नहीं। लेकिन ये सोच के ना करें कि आज की रात करने से बनी कल्ब की बकरियों के बालों के बराबर जहन्नम से अल्लाह आजाद कर देगा। ऐसी रिवायतें जो हैं ये बिल्कुल मनगढ़ंत रिवायतें हैं। फिर इसी तरह से आप देखिए कि जो आपको मुझे करना है, इसी महीने के आखिर में नबी सल्लम ने एक मेंबर सजाया और बहुत प्यारी रिवायत में फरमाया, थोड़ी सी बात तब मैं करूंगी आपसे, कि यदि शाबान तो चले गुजर ही जाएगा, लेकिन जो इससे आगे वाला महीना आ रहा है वो कितना खूबसूरत है। रमजान के महीने के बारे में क्या शाबान के महीने में अल्लाह के नबी सल्लम ने कुछ करने का या कहने का हुक्म दिया? तो बिल्कुल मिलता है। सही रिवायत में आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने शाबान के आखिरी अशरे में मिंबर लगाया और लोगों को बुलाया और कहा مطلب خلاصہ اس ساری بات کا کیا ہے کہ آپ نے فرمایا کہ لوگوں تمہارے اوپر ایک ایسا مہینہ آنے والا ہے, یعنی آپ نے رغبت دلائی, اور ساتھ اس میں فرمایا کہ اے نیکیوں کو چاہنے والے جلدی کر, اور اے برائیوں سے رکنے والے رک جا رک جا. یعنی ذہنی تیاری کیجئے, جسمانی تیاری کیجئے. آپ کو مجھے انشاءاللہ اس سال کے رمضان سے بہت امیدیں ہیں. آپ سبھی سے میں پوچھ رہی ہوں کہ کیا آپ لوگوں نے تیاری کر لی ہے؟ بعض دفعہ ہم تیاری کے نام پہ بھی وہ کام کر رہے ہوتے ہیں جس میں روزے رکھ کے بھی وزن نہ کم ہو. لیکن آپ دیکھیے کہ ہمارے کلچر میں کوئی شادی ہونے والی ہوتی ہے, اس کی تیاری پہلے سے ہوتی ہے؟ بالکل ہوتی ہے. رمضان کے لیے تیاری کریں. بلیو می, یہ وہ ہے جو بیج ڈالنے کا مہینہ. ایک روایت بہت آپ سنیں اور پڑھیں گے جی کہ رجب میرا مہینہ ہے اور شعبان شاید اللہ کا مہینہ ہے. ایسی روایتیں بھی نہیں ہیں, سارے مہینے اللہ کے ہیں. آپ نے میں نے کیا کرنا ہے, آج سے اپنے آپ کو اس بات پہ تیار کریں. دیکھیں آج 5 تاریخ ہو گئی ہے, 5 مئی ہے نا, 5 جون ہوگا تو ہم سب کس شکل میں ہوں گے بتائیے. انشاءاللہ اگر ہم زندہ ہوئے تو ہم روزے سے ہوں گے. 1 مہینے سے کم دن رہ گئے. بلیف می, ایک اچھے کاروباری کی طرح وقت سے پہلے تیاری شروع کر دیں. اپنے آپ کو اس بات پہ تیار کر لیں کہ میں نے اس سال کے رمضان سے بہترین فائدہ لینا. نمبر 1, چینج لائیں. جاب کرتے ہیں, پوری کوشش کریں, پوری کوشش کریں کہ چھٹیاں لے لیں. ہر ایک کو پھیریے کہ ملتے ہیں کچھ نہ کچھ موقع. آپ اگر رمضان میں اپنی عبادت کے لیے, اپنی اسپرچل گروتھ کے لیے اپنے کام والوں سے چھٹی لے, پوری نہیں ملتی نا, آدھی چھٹی لے لیں. اچھا ہم جب پڑھتے تھے تو ایک آدھی چھٹی ہوتی تھی, ایک پوری ہوتی تھی. آدھی شاید جمعرات کو ہوتی تھی تو پوری جمعے کو ہوتی تھی. اب تو ماشاء اللہ ایک ایک ہفتے میں 2-2 چھٹیاں ہوتی ہیں, ہے نا. کریں کیا, اپنا اسکیڈول بدلیں. جب تک آپ اور میں ذہنی طور پہ تیار نہیں ہوں گے بات نہیں بنے گی. اور یاد رکھیے کہ جو کامیاب لوگ ہوتے ہیں نا, وہ ہمیشہ پہلے سے پلاننگ کرتے ہیں, کوشش کرتے ہیں. اگر کوئی کہتا ہے دیکھتے ہیں کیا ہوگا, تو میں آپ کو بھی بتاتی ہوں کچھ نہیں ہوگا. پوری کوشش کریں, ارادہ کریں, اللہ سے دعا کریں کہ اللہ تعالیٰ میرے لیے آسانی کرے. رمضان کا اصل مقصد کیا ہے؟ تقویٰ. آپ کے اندر ایک ایسا احساس پیدا ہو جائے کہ کوئی مجھے دیکھ رہا ہے. اس کے لیے ہمیں کچھ نہ کچھ تو کرنا پڑے گا نا, اور وہ کیسے کرنا ہے؟ مثلا آج سے اپنے آپ کو چیک کرنا شروع کر دیں. میرا نمازوں میں خشوع کتنا ہے؟ میں نماز کے اندر باتیں تو نہیں کرتی, میں ادھر ادھر تو نہیں دیکھتی, میری سوچیں تو نہیں بھٹک جاتی. آج سے اپنی نماز کو چیک کریں. بالکل وہ جس کو کہتے پیچھے لگ جائے. پھر آپ دیکھیے کہ وقت ضائع کرنا, اپنے ٹائم پہ نظر رکھیں. غیبت میں تو نہیں وقت لگاتی, ٹیلی فون کال سنی میری لمبی چوڑی ہوتی. آج سے نیت کریں کہ میں نے اس پورے رمضان میں جو آ رہا ہے, میں نے ٹیلی فون کا استعمال صرف اور صرف ضرورت کے تحت کرنا ہے, یا اگر مجھے اس سے کوئی خیر ملتی. چٹ چیٹ, فالتو وقت, ادھر کی باتیں, ادھر ادھر کی ادھر, اس کو چھوڑ دیں. اور میں کہتی ہوں کہ اب تو جس طرح خیر پھیل رہی ہے نا ان چیزوں سے, اسی طرح شر بھی پھیل رہا ہے. ہر بات پہ گروپ بنے ہوئے آپ کو ملیں گے, لوگ کپڑے تک شیئر کر رہے ہوتے ہیں, اس میں چیزیں بیچ رہے ہیں, بیڈ شیٹیں بیچ رہے ہیں, رشتے کر رہے ہیں. اللہ اکبر کبیرہ, میں نے کہا کہ یہ دماغ کیسے چلتا ہے اتنا بندے کا. ہر بندے نے اپنے حساب سے رکھا ہوا ہے. نہیں, اپنے آپ کو تیار کریں. مثلا کیسے, آپ کہیں کہ میں نے اس پورے رمضان میں بازار نہیں جانا. آپ کہیں گے پھر یہ 20 دن تو بازار میں رہنے پڑیں گے, عید کی تیاری بھی تو کرنی ہے نا. اور مزے کی بات ہے کہ عید کی تیاری اکثر وہ لوگ کر رہے ہوتے ہیں جو روزہ نہیں رکھتے. تو رمضان عید کی تیاری کا نہیں, آخرت کی تیاری کا مہینہ ہے. کچھ کرنا ہے. اور سب سے پیاری چیز جو رمضان کا تحفہ ہے, وہ قرآن ہے. الحمدللہ اب تو اتنا آسان ہو گیا. میں کہتی شاید آسان زیادہ ہو گیا, اسی لیے لوگ ویلیو نہیں پہچانتے. لیکن آپ سب جو یہاں بیٹھے ہیں, میں آپ سب کو اللہ کی رحمت اور اس کی توفیق سے یہ خوشخبری دوں گی کہ جتنا مرضی آپ گھروں سے سنیں, جتنا مرضی واٹس ایپ پہ آپ لوگوں کو دورہ قرآن کے ریکارڈنگز جائیں, آپ کے لیے بہت ساری اپرچونیٹیز ہیں فون پہ سننے کی. لیکن ایک خاص ماحول میں بیٹھ کے سننا, حدیث میں آتا ہے کہ ایسی محفلیں جہاں اللہ کا ذکر ہوتا ہے اس کو فرشتے ڈھانک لیتے ہیں. تو فرشتوں کے ڈھانکنے والی جگہوں پہ بیٹھ کے سننے کا ایک اپنا مزہ ہے. تو الحمدللہ پچھلے سالوں کی طرح اس سال بھی ہم نے آپ لوگوں کے لیے کچھ پلان سنائے. میں اکثر سوچتی ہوں جو لوگ گھروں میں ایسے ہی بیٹھے رہتے ہیں, اور میں اکثر لوگوں کو سوچتی ہوں, دیکھتی ہوں, کچھ کو جانتی بھی ہوں, دے ڈونٹ ہیو اینی گول. मतलब जिसको उर्दू पंजाबी में कहते कारबे के केड़ा तीर मारना, कोई तीर ही नहीं मार रहे होते, लेकिन बस वो सहला रहे हैं, बूझ रहे हैं, परेशान है। यकीन करें टेंशन फ्री रमजान होगा आपका अगर आप इन टिप्स को ले लेते हैं, ठीक है। ये एक सब के लिए कुरान है, इसमें किसी पे कोई पाबंदी नहीं है, सिर्फ ये है कि आप शौक रखें, दिल में तड़प रखें और अल्लाह ताला से दुआ करें कि हमें अल्लाह ताला महरूम लोगों में न रखे। जज़ाकअल्लाह खैर वासन जज़ा, अल्लाह ताला आपके मेरे से ये कबूल करे। सुभानकल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। व सल्लल्लाहु तआला खैरी खल्क़िही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन।